الحمد لله وكفى الحمد لله وكفى سلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإن تطع أكثر من وإن تطع أكثر من في الأرض يضلوك عن سبيل الله سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم وَإِن تُطِعْ أَكْثَرَ مَن فِي الْأَرْضِ اور اے محبوب اگر آپ کہنا مانیں گے اکثر لوگوں کا جو دنیا میں ہیں يُضِلُّكَ عَن سَبِيلِ اللَّهِ تو وہ آپ کو بہکا دیں گے اللہ کے راستے سے اِن يَتَّبِعُونَ تو وہ سب نہیں چلتے وہ سب چلتے ہیں إِلَّا الظَّنَّ اپنے خیال پہ چلتے ہیں کوئی پکی بات نہیں وَإِنْ هُمْ إِلَّا يَخْرُسُونَ اور سب اٹکل ہی دوڑاتے ہیں قرآن پاک کی یہ آیت بہت ہی اہم ترین آیت ہے اللہ تعالیٰ اپنے پیارے محبوب سے فرما رہے ہیں کہ اگر آپ اکثر لوگ جو دنیا میں ہیں ان کی بات مانیں گے تو یہ اکثر لوگ تو یہ تو سارے کے سارے گمراہی میں ہیں یہ آپ کو بھی گمراہی میں ڈال دیں گے تو یہاں سے ایک بہت ہی اہم نقطہ نکلا کہ جو چیز اکثریت فالو کر رہی ہے ضروری نہیں کہ وہی ہدایت کا راستہ ہو جو چیز اکثر لوگ کر رہے ہیں وہ ضروری نہیں کہ وہی صحیح بات ہو نبی علیہ الصلوۃ والسلام پر جب وحی بھیجی گئی تو آپ ایک ہی تھے اسلام لانے والے اس کے بعد آپ کی اہلیہ محترمہ حضرت ام المومنین حضرت خدیجہ رضی اللہ عنہ اور پھر حضرت ابو بکر صدیق یہ تین تھے اور حضرت علی یہ چار تھے چار مسلمان پوری دنیا میں تھے اب دیکھا جائے تو کروڑوں اربوں لوگ جو مسلمان نہیں تو یہی کہا جائے گا کہ جی اکثریت تو اسلام سے الگ ہے تو اس لیے اکثریت کا کچھ نہیں ہے ہمارے لیے حق بات اکثریت نہیں ہمارے لیے حق بات قرآن اور حدیث ہے اور آج ہم اکثریت اور لوگوں کے پریشر میں آ کے غلطیاں کر بیٹھتے ہیں غلطیاں تو ہم اپنی خواہشات کی وجہ سے بھی کرتے ہیں مگر کئی مرتبہ غلطیاں اور گناہ ہم لوگوں کے پریشر کی وجہ سے کرتے ہیں کئی مرتبہ دونوں مکس ہو جاتے ہیں کہ ہماری خواہش بھی ہوتی ہے کہ ہم یہ غلط کام کریں مگر کیونکہ ہم دیندار سمجھے جاتے ہیں اس لیے ہم یہ نہیں کرتے مگر پھر لوگ پریشر کرتے ہیں تو ہم لوگوں کا نام لگا کے وہ غلط کام کر بیٹھتے ہیں تو یوں بھی ہو جاتا ہے تو اس آیت میں اللہ تعالیٰ فرما رہے ہیں کہ جی اکثر لوگوں کی آپ اتباع کریں گے تو یہ اکثر لوگ جو ہیں تو سارے گمراہی پہ ہیں تو یہ بڑی اہم بات مگر اس سے زیادہ اہم بات اس مبارک آیت کی یہ اور آنکھوں کو کھول دینے والی بات اور وہ یہ کہ اللہ تعالیٰ فرما رہے کہ اگر آپ ان کی بات مانیں گے تو اے محبوب آپ بھی اللہ کے راستے سے الگ ہو جائیں گے یضلوک مطلب گمراہی تو آپ بھی گمراہ ہو جائیں گے اللہ اکبر तो ये गलत लोगों की गलत बातों को मानने का असर देखें कि जो वक्त के नबी हैं अल्लाह के, अल्लाह ताला फरमा रहे हैं कि आप भी गुमराह हो जाएंगे इनकी बात मानेंगे। यहाँ से पता चला कि इंसान को देखना चाहिए कि वो किसकी पैरवी कर रहा है, किसकी बात मान रहा है, किसकी दोस्ती कर रहा है। एक पॉइंट ज़रूर इससे निकलता है, मशायख ने आम तौर पे वो आयतें जहाँ अल्लाह ताला नबी अलैहिस्सलाम की तरबियत फरमाते हैं, हदीस पाक में आता है नबी अलैहिस्सलाम ने फरमाया कि मेरी तरबियत अल्लाह ने की, तो इसमें कई मरतबा सख्त बात और सख्त सरजनिश अल्लाह की तरफ से होती है। तो आम तौर पे मशायख इसका तर्जुमा लोगों में नहीं करते कि दिल में ये बेअदबी महसूस होती है। तो कई मरतबा मशायख को देखा, उलमा को देखा, इस तरह की कोई आयत आती तो वो फरमाते कि जी मेरे लिए अदब नहीं कि मैं इस आयत का तर्जुमा करूं। जैसे आम तौर पे हम देखते हैं कि कोई बड़ा होता है, दादा है, अगर वो वालिद को डांट रहा है तो अब वो बेटे को नहीं जेब देता कि जो अल्फाज दादा ने कहे हैं वो उसको दोहराए, ठीक है ना। तो दादा तो सख्त बात कर सकता है वालिद से, बेटा यही बात वालिद से नहीं कर सकता। तो इसीलिए अदब की, अदब का तकाजा ये है कि इन आयात को इस तरह से आम लोगों में बयान न किया जाए, बल्कि इन आयात को समझने के लिए, समझना ज़रूरी है, कुरान है और कुरान का तर्जुमा ज़रूरी है, मगर यहाँ अदब को सामने रखा मशायख ने। और कई मरतबा आम मजमों में इन आयात का तर्जुमा करने से गुरेज फरमाया। तो ये कोई बात ना हुई कि उस्ताद हो और उस्ताद को उसके वालिद ने या उसके उस्ताद ने अगर डांट के कहा कि तुम बहुत दुनियादार हो, तो ये अब शागिर्दों के लिए नहीं है कि वो रिपीट करता फिरे हर एक को कि जी उनके वालिद ने उनको कहा है कि तुम बहुत दुनियादार हो, तो ये बेअदबी शागिर्द की तरफ फिर भी हो जाएगी। जैसे कई मरतबा ये भी बेअदबी समझा जाता है कि कोई उस्ताद हो, बड़ा हो, वालिद हो, तो उनको ये तो कहा जा सकता है कि आप अच्छे इखलाक वाले हैं, आप बहुत ही ज़्यादा करम करने वाले हैं, आप बहुत ही ज़्यादा दूसरों पे खर्च करने वाले हैं, मगर ये नहीं कहा जा सकता, ये बेअदबी होगी। गो के वो सही बात है कि अगर आप उनको कहें कि जी आप बद इखलाक नहीं हैं, आप कमीने नहीं हैं, आप जो हैं वो बखील नहीं हैं, आप जो हैं वो, आपके अंदर जानवरों वाली सिफात नहीं है, गो के आप यूँ कह रहे हैं, मगर ये बेअदबी है। तो अदब और बेअदबी को समझना भी ज़रूरी। तो इसी तरह यहाँ पे भी मशायख ने महसूस फरमाया कि जी इस आयत को यूँ आम तौर पे आम बयान ना किया जाए कि अल्लाह ताला फरमा रहे हैं कि महबूब आप अगर इनकी बात मानेंगे तो आप भी गुमराह हो जाएं। अब ये लफ्ज़ अल्लाह के नबी के लिए इस्तेमाल अल्लाह तो कर सकते हैं, हमारे लिए इन अल्फाज को इस्तेमाल करना बिल्कुल मुनासिब नहीं, बल्कि हमारे लिए तो हमारे प्यारे नबी और अल्लाह के लिए भी वो हादी आलम हैं। वो क्या नाऊज़ बिल्लाह गुमराह होना, उन्होंने तो पूरे आलम को सही रास्ते पे लगाया। तो ये हादी आलम हैं। हादी आलम से याद आया कि हज़रत ज़की कैफ़ी रहमतुल्लाह अलैह, मुफ्ती मोहम्मद शफ़ी रहमतुल्लाह अलैह के एक साहबजादे, जो मशहूर साहबजादे हैं वो तो हज़रत मुफ्ती मोहम्मद तकी साहब और मुफ्ती रफ़ी उस्मानी साहब दामत बरकातुहुम, दोनों हज़रत अल्लाह ताला इनको सलामत रखे, इनका साया हमारे सरों पे तादेर रखे, ये हैं। मगर इनके एक और भाई भी थे और इन्होंने एक सीरत की किताब लिखी जिसका नाम हादी आलम था। और हादी आलम वो सीरत की किताब है जिसमें कोई नुक्ता नहीं है, कोई लफ्ज़ ऐसा नहीं इस्तेमाल किया जिसमें नुक्ता हो। जैसे बा इस्तेमाल नहीं किया, पे इस्तेमाल नहीं किया, जीम चे इस्तेमाल नहीं किया, सारे अल्फाज वो हैं जो नुक्ते के बग़ैर हैं, ऐसे अल्फाज इस्तेमाल करके ये पूरी सीरत की किताब उन्होंने लिख दी। तो बहरहाल लोगों ने अल्लाह के नबी की मोहब्बत में क्या क्या नहीं किया, یہ زیب نہیں دیتا کہ ان الفاظ کو اسی طرح سے لوگوں کے سامنے بار بار بیان کیا جائے. ٹھیک ہے, قرآن کے الفاظ ہیں, مگر ادب یہی ہے کہ ان کے ترجمے میں کرنے میں انسان تھوڑا سا خیال کر لے. بہرحال یہ بات اپنی جگہ, اور اس آیت سے ایک بہت سٹرونگ میسج ملتا ہے, اور یہ بات اللہ تعالیٰ نے اسی لیے کی تاکہ ہم اس میں مبالغہ کریں کہ جس صحبت کا اثر ہوتا ہے نبی بھی غلط لوگوں میں پڑ جائے گا. اللہ تعالیٰ اس آیت میں یوں فرما رہے ہیں کہ نبی بھی غلط لوگوں میں پڑ گیا تو راستے سے بھٹک سکتا ہے. تو یہ اصل تو اللہ کے نبی کے لیے نہیں, یہ ہمارے لیے آیت ہے کہ جی غلط صحبت سے, غلط لوگوں سے, غلط جگہوں سے اپنے آپ کو ہم بچائیں. تو بری صحبت جو ہے وہ انسان کے اوپر برا اثر رکھتی ہے, اسی لیے نبی علیہ السلام نے حکمن فرمایا المرء على دین خلیلہ, انسان اپنے دوست کے دین پر ہوتا ہے کہ جس کے ساتھ وقت زیادہ گزارتا ہے بس اسی کا دین ہے. تو جو دوست ہوتا ہے اس کی بات بھی مانتا ہے, جو دوست ہوتا ہے اس جیسا بننے کی بھی کوشش کرتا ہے. اسی لیے صحبت دیکھنی ضروری ہے. کئی مرتبہ انسان کڑتا ہے کہ میرے گھر میں میرا بیٹا یا میری بیٹی یا میرا شوہر یا میری بہن یا میرا جو بھی رشتہ دار ہے غلط بندہ ان کو غلط چیزوں میں لگا رہا ہے. کہ دوست ہے بیٹے کا سگریٹ پیتا ہے, میرا بیٹا بھی سگریٹ پینے لگا, نعوذ باللہ. یہ بیٹی کی دوست ہے اور وہ بہت زیادہ انٹرنیٹ پہ ادھر ادھر جاتی ہے تو میری بیٹی بھی سارا وقت انٹرنیٹ پہ بیٹھی رہتی. تو انسان کڑتا ہے کہ غلط صحبت کی وجہ سے اولادیں یا رشتہ دار یا شوہر یا بیوی غلط کام پہ لگ گئی ہیں. تو مشائخ نے اس کا حل بتایا کہ غلط صحبت کا حل لڑائی جھگڑا نہیں ہے, غلط صحبت کا حل یہ ہے کہ انسان نیک صحبت کی طرف لے کے آئے. ان الحسنات یذہبن السیئات. تو جو غلط صحبت میں ہمارا رشتہ دار بیٹا پڑا ہے, بیٹی پڑی ہے, بھائی پڑا ہے, بہن پڑی ہے, شوہر پڑا ہے, بیوی پڑی ہے, آپ ان کو ترغیب دیں کہ جی نیکی کی بھی بات سنیں. جہاں ہفتے میں ہر روز غلط دوست کے ساتھ ایک گھنٹہ دو گھنٹہ گزارتے ہو تو ہفتے میں ایک گھنٹہ جو ہے وہ نیکی کی بات سن کے بھی آ جاؤ, کسی نیک بندے کی نیک بات سن لو. یہ نیکی والی جو بات ہے اس پر اللہ کے نبی کی بہت زیادہ اصرار ہے, اسی لیے علماء نے بھی بہت زیادہ اصرار کیا اس چیز پر کہ جو نیک صحبت ہے اس کا بڑا زبردست اثر ہوتا ہے. تو نیک صحبت کا اثر نبی علیہ الصلوۃ والسلام نے بار بار حکم فرمایا, بلکہ ایک جگہ تو یہ بھی فرمایا علیکم بمجالس العلماء والصالحین, تم پر لازم ہے علماء اور اللہ والوں کی صحبت اختیار کرنا. بلکہ نبی علیہ الصلوۃ والسلام نے یہ بھی فرمایا العین حق, کہ جو نظر کا لگ جانا ہے یہ بالکل حق ہے. تو کچھ مشائخ نے فرمایا کہ نظر لگ جاتی ہے غلط نظر لگ جاتی ہے, کہ جس نظر میں حسد ہوتی ہے, جس نظر میں بغض ہوتا ہے, کینہ ہوتا ہے, وہ لگ جاتی ہے. تو مشائخ نے فرمایا کہ جس نظر میں اللہ کی یاد ہوتی ہے, اللہ کی رجوع ہوتا ہے, خیر خواہی ہوتی ہے, وہ نظر بھی لگ جاتی ہے. تو کئی مرتبہ اللہ والوں کی نظر لگ جاتی ہے, ان کی دعا لگ جاتی ہے اور انسان اللہ سے واصل ہو جاتا ہے. اس لیے علماء نے مبالغہ کیا نیک صحبت کو اختیار کرنے میں, کہ یہ ایک واحد ذریعہ ہے جس سے انسان گمراہی سے بچ جاتا ہے اور اللہ کے بہت قریب ہو جاتا ہے. اس لیے کہنے والے نے کہا تمنا درد دل کی ہے تو کر خدمت فقیروں کی, تمنا درد دل کی ہے تو کر خدمت فقیروں کی, नहीं मिलता ये गौहर बादशाहों के खजीनों में। अगर दर्द दिल चाहिए, वाकई अल्लाह की मोहब्बत में दीवानगी चाहिए, बहुत आगे बढ़ना चाहते हैं, तो अल्लाह वाले ही हैं जहां जिस रास्ते से ये कुर्ब हासिल हो सकता है। तो इसलिए उलमा ने मुबालगा किया इस मामले में कि जी नेक सोहबत इख्तियार की जाए। मौलाना रूम रहमतुल्लाह अलैह ने फरमाया, यक जमाना सोहबत बा औलिया बेहतर सद साल ताअते बेरिया। इसका तर्जमा यूँ होता है, यक जमाना सोहबत बा औलिया, कि कुछ वक्त, कुछ ज़माना, कुछ देर औलिया कराम की सोहबत में गुजारी, बेहतर अज सद साल ताअते बेरिया। उनका ये बेहतर है 100 साल की बेरिया इबादत से। अब हज़रत मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह जिनकी ये मारिफुल कुरान है, उन्होंने अपने शेख हज़रत अक़दस थानवी रहमतुल्लाह अलैह से सवाल कर दिया, हज़रत मौलाना रूम रहमतुल्लाह अलैह का ये शेर है, इसमें थोड़ा सा मुबालगा महसूस होता है, इतना कैसे कह सकते हैं कि जी अल्लाह वालों की थोड़ी देर की सोहबत और ये 100 साल की बेरिया इबादत से बेहतर। यानी 100 साल की इबादत होती तो बंदा फिर भी कह सकता था चलो इबादत में नुक्स था, और मुल्ला रूम रहमतुल्लाह अलैह फरमा रहे हैं कि नहीं, ये 100 साल की बेरिया इबादत, इखलास वाली इबादत से भी बेहतर अल्लाह वालों की सोहबत। तो उन्होंने ये सवाल किया कि हजरत मुझे लगता है इसमें थोड़ी सी मुबालगा आ रही है, ये कैसे हो सकता है कि अल्लाह वालों की थोड़ी देर की सोहबत हो और वो 100 साल की बेरिया इबादत से बेहतर हो। तो हजरत फरमाया कि अगर मैं इस शेर को पढ़ूंगा तो मैं यूं पढ़ूंगा, यक जमाना सोहबत बा औलिया बेहतर अज लख साल ताअते बेरिया, कि अल्लाह वालों की थोड़ी देर की सोहबत जो है वो लाख साल की बेरिया इबादत से भी बेहतर है। अल्लाह को ये तो और मसला जो है वो गंभीर हो गया, मुश्किल हो गया समझना। फिर हज़रत अक़दस थानवी रहमतुल्लाह अलैह ने एक्सप्लेन किया क्यों, कि अल्लाह वालों की थोड़ी देर की सोहबत जो है वो इतने 100 साल की जो है इबादत से बेहतर है। उन्होंने फरमाया 100 साल हम इबादत करते हैं, इस पर अल्लाह ने गारंटी नहीं दी है कि जी इन 100 साल की इबादत को अल्लाह कबूल फरमा लेंगे। बनी इसराइल का एक राहिब था 300 साल इबादत की, और 300 साल बाद दिल में तकब्बुर आया, अल्लाह ताला ने 300 साल की इबादत को रद्द कर दिया। और कुरान पाक में फरमाया फमसलहु कमसलिल कल्ब, कि इस शख्स की मिसाल कुत्ते की मिसाल की है। अल्लाह अकबर, यानी 300 साल इबादत करने वाला, मतलब ये है कि इबादत पे एतमाद नहीं, मगर अल्लाह वालों की जिसने सोहबत इख्तियार की उसके बारे में हदीस पाक के अल्फाज हैं, हुम रिजालुन ला यश्का जलीसुहुम, कि ये अल्लाह वाले ये वो लोग हैं कि इनकी सोहबत इख्तियार करने वाला कभी बदबख्त नहीं होगा, ला यश्का शकी नहीं होगा। तो इसका मतलब ये है कि अल्लाह वालों की थोड़ी देर की इबादत सोहबत जो है 100 साल की बेरिया इबादत से भी बेहतर है। तो उलमा ने इसमें ताकीद फरमाई, मुबालगा फरमाया, उन्होंने कहा जी हर मसले का हल यही है कि नेक सोहबत इख्तियार की जाए। इसीलिए अकाबरीन ने, नेक लोगों ने, बड़े बड़े बादशाहों ने इस नेक सोहबत को लाजिम पकड़ा, उसमें मुबालगा किया। औरंगजेब आलमगीर रहमतुल्लाह अलैह के पास होते थे ख्वाजा सैफुद्दीन, ख्वाजा सैफुद्दीन सिलसिला आलिया नक्शबंदिया के बुजुर्ग थे, औरंगजेब आलमगीर ने उस कमरे में चले जाएंगे उस दरवाजे से अंदर से। औरंगजेब आलमगीर ने हज़रत ख्वाजा सैफुद्दीन से गुजारिश की थी कि मैं तो हुकूमती उमूर संभाल रहा हूँ मगर आपकी सोहबत भी चाहता हूँ, तो थोड़े दिनों के लिए यहाँ तशरीफ़ ले आए। तो हज़रत आए तो वक्त के बादशाह औरंगजेब आलमगीर इतनी खिदमत करते थे, दिन रात खिदमत में मशगूल, हज़रत की सुबह तहज्जुद के वक्त उठने से पहले गर्म पानी लेकर आपके ही कमरे के बाहर खड़े हो जाते, अपने हाथों से वजू करवाते कि सर्दियों की रात है और शेख को वजू अपने हाथों से करा। तो वक्त का बादशाह था मगर अल्लाह वालों की सोहबत को कितना गनीमत समझना और कितनी जबरदस्त खिदमत करना। अमीर तैमूर मशहूर बादशाह गुजरे हैं और अमीर तैमूर को अमीर आलम कहा जाता है। हमारे एक जानने वाले आलिम उनकी कब्र पे तशरीफ ले गए, उन्होंने देखा कि उनकी कब्र पे लिखा हुआ था अमीर तैमूर अमीर आलम। अमीर आलम इसलिए कहते हैं कि जिस ज़माने में अमीर तैमूर था इसको इतनी फतूहात मिली कि ये जो दुनिया जो उस वक्त की जानी मानी जो दुनिया थी उस पूरे दुनिया का ये बादशाह था, पूरी दुनिया का अमीर था। तो अमीर तैमूर अमीर आलम था। तो हमारे जानने वाले जो बुज़ुर्ग जो आलिम थे उन्होंने कहा कि इनकी कब्र मैंने देखी, इनकी कब्र में जहाँ इनका सर था वहीं उस बिल्कुल उस जगह पे जो एक और कब्र के पैर बिल्कुल वहाँ थे, यानी अमीर तैमूर के सर पे पैर थे दूसरी कब्र के। तो कहते मैं बड़ा हैरान हुआ, तो वहाँ जो इस कब्रिस्तान के जो रखवाले थे मैंने उनसे पूछा ये किसकी कब्र है जिसके पैर बिल्कुल अमीर तैमूर के सर पे आ रहे हैं। उन्होंने कहा कि ये अमीर तैमूर के शेख थे, बड़े अल्लाह वाले थे। अमीर तैमूर ने ये वसीयत की थी कि मैंने दुनिया में भी इनकी सोहबत इख्तियार करनी है, मेरी कब्र को भी इनकी कब्र में इनके पैरों में बनाया जाए। अल्लाह अकबर। ये जो नेक लोगों की सोहबत है इसको लोगों ने बहुत वैल्यू दी। आज हम इस नेक सोहबत को बहुत ईजी लेते हैं। ये कल पता चलेगा कि ये सोहबत जो है इसकी क्या कदर कीमत है। हज़रत तानवी रहमतुल्लाह अलैह ने जब फरमा दिया 100 साल की बेरिया इबादत से बेहतर है, बल्कि हज़रत अक़दस थानवी रहमतुल्लाह अलैह ने फरमाया कि जिसका कोई शेख नहीं, जिसका कोई इस्लाह करने वाला नहीं, उसका शेख शैतान होता है। कि इंसान इतना इजीली स्लिप हो सकता है। तो उलमा ने मुबालगा किया कि नेक सोहबत ज़रूरी है, इसी से मसाइल हल होते हैं। फिर बच्चे को डांटना नहीं पड़ेगा अगर वो नेक मजलिस में आना जाना रखता है, थोड़ा सा बंदा सब्र करे, चंद कुछ वक्त आना जाना उसको करने दें, फिर देखें, फिर पीछे नहीं पड़ना पड़ेगा कि जी ये ड्रग्स में पड़ जाएगा या ये ड्रिंकिंग में पड़ जाएगा या ये इंटरनेट पे फोहश चीज़ें देखने लग जाएगा। ये नेक सोहबत सारी चीज़ों को धो देती है, बल्कि ये नेक सोहबत दिल में अल्लाह की मोहब्बत पैदा कर देती है। एक अंग्रेज़ आदमी, उसने देखा कि मैं हिंदुस्तान आया और अंग्रेज़ था, बड़ा राइटर जर्नलिस्ट था। वापस बरतानिया जब वो वापस गया तो उसने एक किताब लिखी अपने हिंदुस्तान के सफ़र के बारे में। तो उसने हिंदुस्तान के सफ़र के बारे में जो किताब लिखी उसमें उसने हज़रत ख्वाजा मोहिद्दीन चिश्ती रहमतुल्लाह अलैह, बड़े सगीर के बड़े बुज़ुर्ग गुजरे हैं, उनके बारे में कुछ लिखा। उन्होंने कहा कि मैंने इस दुनिया में जिंदा लोगों को तो हुकूमत करते हुए देखा है, ये वो वाहिद शख्स है ख्वाजा मोहिद्दीन चिश्ती। ये एक मुर्दा शख्स है, मैंने ज़िंदगी में पहली बार मुर्दे को हुकूमत करते हुए देखा है कि ये हिंदुस्तान के लोगों के दिलों पे हुकूमत करता है। तो علماء نے مبالغہ کیا نیک لوگوں کی صحبت اختیار کرنے میں کہ اس کے فوائد بہت زیادہ، یہ دلوں کو صاف کرنے والی چیز ہے، یہ انسان کو گناہ سے بچا لینے والی چیز۔ ایک واقعہ آخری سنا کے کلاس مکمل کرتے ہیں۔ حضرت عبداللہ بہلوی رحمۃ اللہ علیہ ہمارے سلسلہ علیہ نقشبندیہ کے بڑے بزرگ گزرے ہیں، آج سے 15-20 سال پہلے حضرت کا انتقال ہوا۔ حضرت سے تعلق رکھتے تھے ایک عالم، اپنا واقعہ خود سناتے ہیں کہ حضرت کی صحبت، حضرت سے تعلق، حضرت سے محبت تھی، مگر دینی مشغولیات تھیں تو حضرت کے پاس آنا جانا بہت تھوڑا رکھتا تھا میں۔ کہنے لگے کہ حضرت کے پاس ایک مرتبہ گیا، میں نے کہا بہت وقت ہو گیا، گیا نہیں ہوں، چلے جاتا ہوں۔ اپنے اعمال کی وجہ سے بھی پریشان تھا کہ جی کہنے کو عالم ہوں اور میری تہجد ہی بالکل پابندی سے نہیں ہوتی، کبھی پڑھ لیتا ہوں، کبھی نہیں پڑھتا ہوں، پھر بہت عرصے تک نہیں پڑھتا ہوں، پھر کبھی پڑھ لی۔ تو کہنے لگے کہ جی کم از کم حضرت کے پاس تو میں چلے جاؤں۔ تو فرمان لگے کہ میں حضرت کے پاس چلے گیا، میں نے اپنا یہ غلطی اور یہ جو میری کوتاہی تہجد کے اعتبار سے تھی، یہ میں نے حضرت کے سامنے بیان نہ کی، بس میں چلے گیا جیسے لوگ چلے جاتے ہیں اللہ والوں کے پاس۔ کہنے لگے کہ چھٹی والا دن تھا تو میں حضرت کے پاس چلے گیا اور بہت عرصے سے جاتا تھا، مگر اعمال میرے بس اسی طرح سے تھے۔ اس مرتبہ میں حیران ہوا کہ جب میں نے واپسی کی، حضرت سے اجازت لی کہ حضرت بس اب آپ کے پاس بیٹھا، تھوڑی دیر آپ کی بات سنی، اب میں گھر جا رہا ہوں، صبح سے جو ہے وہ میرے اسباق شروع ہو جائیں گے، دین پڑھاتا ہوں۔ حضرت نے فرمایا کہ مولانا ہمارے پاس آپ 3 دن ٹھہر جائیں۔ کہتے میں حیران ہو گیا، حضرت نے کبھی ایسے نہیں کہا کہ 3 دن یہاں ٹھہر جاؤ۔ پہلی مرتبہ حضرت نے یہ فرمایا، مجھ پہ تھوڑی سی تنگی بھی ہوئی میرے دل کو کہ جی کل صبح میں نے سبق پڑھانا ہے، میں قرآن پڑھاتا ہوں تو حدیث پڑھاتا ہوں، 3 دن یہاں حضرت کے پاس خانقاہ پہ رہ گیا، اتنا حرج ہوگا کام کا، فیملی کو کیا بتاؤں گا۔ مگر دل میں یہی آیا کہ اللہ والے ہیں، بزرگ ہیں، پہلی مرتبہ یوں اپنے قریب رکھنے کا فرما رہے ہیں تو مجھے رہ جانا چاہیے۔ کہنے لگے میں نے حضرت سے فرمایا ٹھیک ہے حضرت، میں یہاں 3 دن ٹھہر جاتا ہوں، گھر میں بھی بتا دیا، مدرسے میں بھی بتا دیا۔ کہنے لگے کہ میں 3 دن حضرت کے پاس ٹھہر گیا، 3 دن حضرت کے پاس رہا اور اس کے بعد واپس گھر آیا، لمبا سفر تھا، سفر کر کے گھر پہنچا، بس جیسے گھر پہنچا تو خبر ملی کہ حضرت کا انتقال ہو گیا۔ بہت ہی دل کو غم ہوا، مگر دل میں ایک خوشی یہ ضرور ہوئی کہ اگر میں حضرت کی بات نہ مانتا تو مجھے بڑا غم ہوتا کہ انتقال سے پہلے جو آخری بات حضرت نے مجھے فرمائی میں وہ پوری نہیں کر سکا۔ تو خوشی یہ ہوئی کہ حضرت نے جو مجھے حکم دیا میں نے کر لیا۔ کہنے لگے کہ یہ 3 دن حضرت کی صحبت کی برکت تھی کہ میں وہ شخص جو کبھی تہجد پڑھتا کبھی نہیں پڑھتا، اس 3 دن کی برکت سے 3 سال تک تہجد پابندی سے پڑھنے کی اللہ نے توفیق عطا فرما دی۔ تو یہ اللہ والوں کی صحبت یہ انسان کو اعمال پہ کھڑا کر دیتی ہے۔ آج ہم اس کو بہت کیجول لیتے ہیں، مگر اللہ کے نبی نے اس کو کیجول نہیں لیا، اللہ نے اس کو کیجول نہیں لیا، اپنے نبی کو بھی فرما رہے ہیں غلط لوگوں میں آپ غلط لوگوں کی بات سنیں گے، یہ آپ کو بھی گمراہ کر دیں گے۔ اللہ اکبر۔ اور ہم سمجھتے ہیں جی جہاں چلے جاؤ کوئی مسئلہ نہیں، جس کے پاس بھی بیٹھ جاؤ کوئی مسئلہ نہیں، نیک صحبت اس کی قیمت کا پتہ قیامت کے دن ہی چلے گا۔ تھوڑی دیر کی نیک صحبت میں اللہ تعالیٰ فیصلہ کر دیتے ہیں، سارے گناہ معاف کر دیے۔ یہ حدیث صحیح حدیث ہے۔ تو سوچئے جو بار بار اللہ والوں کی صحبت میں آنا جانا رکھتا ہوگا اس کا کیا حال ہوگا۔ اللہ تعالیٰ ہمیں اس مبارک صحبت کو بار بار اختیار کرنے کی توفیق عطا فرمائے، اللہ تعالیٰ نیک صحبت سے محرومی سے ہماری حفاظت فرمائے۔ یہاں آ کے آج کا سبق مکمل ہوتا ہے، یہ آج ایک مرتبہ پھر ترجمہ کر دیتا ہے۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. وَإِن تُطِعْ أَكْثَرَ مَن فِي الْأَرْضِ، اگر آپ مانیں گے کہنا اکثر لوگوں کا زمین میں، دنیا میں، یُضِلُّوكَ عَن سَبِيلِ اللہ، تو وہ بہکا دیں گے آپ کو اللہ کے راستے سے. اِن يَتَّبِعُونَ، اور وہ سب تو چلتے ہیں، اِلَّا الظَّنَّ، اپنے خیال پہ. وَإِنْ هُمْ إِلَّا يَخْرُصُونَ، اور سب اٹکل ہی دوڑاتے ہیں. تو یہاں آ کے آج کا سبق مکمل ہوتا ہے. طالبات تھوڑی دیر کے لیے مراقبہ کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ کی یاد میں ڈوب جائیں. عمل کی اپنے احساس کیا ہے، بجز ندامت کے پاس کیا ہے؟ عمل کی اپنے احساس کیا ہے، بجز ندامت کے پاس کیا ہے؟ رہے سلامت تمہاری نسبت، رہے سلامت تمہاری نسبت، میرا تو بس آسرا یہی ہے. یہ سب تمہارا کرم ہے آقا، کے بات اب تک بنی ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह की दुआ कर लीजिए। सुभान रब्बिल आलम वहाब اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم إنا نسألك علما نافعا وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين। दो ऐलानात हैं।